We're ready for a very critical passage in the Old Testament.
하나님 중에 아이들 불안해하고 있다면 아우치나 조금 가로 간담하며 아이가서.
Make sure you can spend a little bit of time sometime later looking at that historical summary of the Old Testament.
또한 번째 시간에 저희 대대한식
That chart will show you how the history and the books of the Bible and the flow of the Jewish history all fit together. After creation and the fall and the flood, God started again with Noah and his family, just 8 people. Then after some period of time, some hundreds of years, you go to chapter 11 and you see that there the Tower of Babel.
तपाईले के समय अथवा के सयौं वर्षपछि चाहिँ तपाईले 11 अध्यायमा बाबेलको धरारा पाउनुहुन्छ
So even though there was a good start again with Noah
Noahद्वारा चाहिँ असल सुरुवात भए तापनि
After so many people were born and the population increased man again began to rebel against God
Noahद्वारा चाहिँ सुरुवात चाहिँ असल भएपछि चाहिँ समय बित्दै जाँदा Noahले छोरा छोरी पाए जनसंख्या धेरै भएपछि फेरि मानिसले परमेश्वरको विरुद्धमा विद्रोह पाप गर्न थाले
We didn't have time to cover Genesis 11 but basically what happened is this
यो उत्पत्ति 11 त पुरैला समेटको लागि हामीसँग समय छैन तर साधारणतः सामान्यतः यहाँ भएको घटना चाहिँ यो हो कि
All the people got together with a person named Nimrod.
Nimrod भने व्यक्ति सँगै सबै मान्छेहरु चाहिँ त्यहाँ भेला भए
and they decided to build a tower.
त उनीले चाहिँ धरारा बनाउने निर्णय गरे
to make a name for themselves.
उनीहरुले आफ्नो नाम राख्नको लागि धरारा बनाउनले चाहिँ निर्णय गरे
the tower meant they wanted to reach to the heavens.
अनि त्यो धरारको मतलब चाहिँ उनीहरु चाहिँ सर्वसम्म पुग्न चाहन्थे
it had a religious significance.
यसको चाहिँ धार्मिक अर्थ छ
But they weren't there to worship the one and true living God.
तो उन्होंने जो तैनात साय जुदो साथो जुदो परमेश्वर आराधना करने को लागे थे ना होइ ना?
They all came together to make a name for themselves.
उन्होंने तभी समझ में भेला भाई जैसे आपको नाम रखने को लागे उन्हें तो प्रतिबंध चाहिए
थे. This is just a repeat of Satan's rebellion.
फिर पनी सैतान बाट को जो विद्रोह करा सी फिर पुनः दोहरी को था.
Satan wanted to be number one.
सैतान चाहिँ नम्बर 1 पहिलो नम्बरको मुख्य व्यक्ति बन्न चाहन्छ
Now man wanted to be number 1
मान्छे पनि हैन पहिलो नम्बरको मुख्य व्यक्ति बन्न चाहन्छन्
So God judged the people at Babel
यसरी परमेश्वरले बाबेलमा फेरि मानिसमाथि उहाँले न्याय गर्नुभयो
He didn't kill the people but he gave them all different languages so they couldn't be united together against God
यदिकन चाहिँ परमेश्वरले मानिसलाई न्याय त गर्नुभयो न्याय गर्दा उहाँले मान्छेलाई मार्नु चाहिँ भएन तर मानिसलाई परमेश्वरले छोटो छोटो भाषा दिनुभयो ताकि उनीहरू चाहिँ सँगै एक भएर चाहिँ परमेश्वरको विरुद्धमा काम नगरोस् भनेर
And people began to be scattered all over the earth because they couldn't communicate with one another
उनले एक अर्काको भाषा बुझ्न कारणले त्यसपछि मान्छेहरू चाहिँ जताततै पृथ्वीभरि छरपष्ट भएर गए
I think to begin with the Bible records probably in chapter 10 not sure there were 70 nations or 70 groups of people that scattered out all over the world
अनि दशा त हुनु पर्छ मलाई यकिन थाहा छैन तर त्यहाँ के भनेको छ भने 70 जातिको मानिसहरू छरपष्ट भए भनेर त्यहाँ भनेको छ
So you can see the failure of mankind again and again.
तपाईले फेरि पनि यसरी नै हर पटक चाहिँ घरिघरि चाहिँ मानिसको असफलतालाई मान्छे गिरेको तपाईले देख्न सक्नुहुन्छ.
Adam and Eve failed.
आदम र हव्वा चाहिँ पतित भए उनीहरू गिरे.
Then in Noah's day the whole world failed except for Noah and his family.
नोहको समयमा चाहिँ नोह र उसको परिवार बाहेक सबै सारा संसार नै फेरि पतित भए
And then by the time of Genesis 11 and Babel all the people again failed in rebellion against God.
फेरि बाइबलमा चाहिँ उत्तर 11 अध्यायको समय अथवा बाबेलको समयमा फेरि पनि सबै मानिसहरू पतित भए
But God had a plan.
तर परमेश्वरको योजना थियो
He was going to call one man.
And
from this one man, he was going to create a great nation. One nation of people. That would be his people. Uniquely his people on the whole earth.
सारा संसारमा चाहिँ एक अद्वितीय मानिस जो वहाँको निम्ति जाति
These are the people of Israel.
यी चाहिँ इजरायलका मानिस हुन्।
So God started with Abram.
त्यसपछि परमेश्वर अब्राहमसँग बात गर्नुभयो।
And in Genesis chapter 12, please read the first three verses.
उत्पत्ति 12 अध्यायको 1 देखि 3 वचनसम्म हामी पढ्ने छौ। उत्पत्ति 12 अध्यायको 1-3 सम्म कनानतिर अब्राहमको यात्रा तब परमप्रभुले अब्राहमलाई भन्नुभयो तेरो देश र तेरो कुटुम्ब तथा तेरा पिताको घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा म तँबाट एउटा ठुलो जाति खडा गर्नेछु र तँलाई आशु दिनेछु र म तेरो नाम प्रसिद्ध गराउनेछु र त आशको मूल हुनेछस् तँलाई आशु दिनेवाला म आशिष दिनेछु र तँलाई श्राप दिनेवाला म श्राप दिनेछु आदरणीय पृथ्वीका सबै कुलले आशिष पाउनेछन् आमेन
These three verses are very significant.
यी तीनवटा पदहरू अति नै महत्त्वपूर्ण छन्।
Three of the most important verses in the Old Testament.
अनि पुरानो कालमा चाहिँ एकदमै महत्त्वपूर्ण पदहरू हुन्।
Because these verses establish God's relationship with Israel.
किनकि यी पद मार्फत यो पदमा नै हामी त्यो कुरा पाउँछौँ जहाँ परमेश्वरले फेरि अब्राहम इजरायलसँग आफ्नो सम्बन्ध स्थापना गर्नुभएको छ
Genesis chapter 12 to the end of the Old Testament in the book of Malachi
अनि उत्पत्तिको 12 अध्यायदेखि पुरानो करारको अन्तिम पुस्तक मलाकीसम्म
It's almost exclusively about God's dealings with the nation of Israel
अनि पुरै बार भरिमा यो पाउँदछौँ कि परमेश्वरले इजरायल जातिसँग व्यवहार गर्नुभएको काम गर्नुभएको कुरा हामी पाउँछौँ
God has a people.
परमेश्वरको कोही मानिस कोही जाति थिए.
The Jews.
यहुदीहरू थिए.
And these three verses talk about the establishing of his relationship with the Jews.
यो तीनवटा पदले चाहिँ परमेश्वरले यहुदीसँग आफ्नो सम्बन्ध स्थापना गर्नुभएको कुरा चाहिँ बताउँदछ.
The Bible teachers call this the Abrahamic covenant.
बाइबल शिक्षकले यसलाई चाहिँ अब्राहमको करार भनेर भन्छन्
Remember what a covenant is.
तपाईलाई याद होस् कि करारको अर्थ के हो?
A covenant is an agreement between two parties.
करार भनेको दुई पक्ष बीचको एउटा सहमति सम्झौता सहमति हो.
So God made an agreement here with Abraham and his descendants.
यहाँ परमेश्वरले अब्राहम र अब्राहमको सन्तानसँग त्यो सहमति करार बाँध्नु भएको छ
God called Abraham to be the father of the people of the Jews.
परमेश्वरले अब्राहमलाई चाहिँ यहुदीहरूको पिता हुनको लागि खोलाबाट दिनुभयो बोलाउनु भयो
Now I want you to read a verse in the New Testament. 1 Corinthians chapter 10 verse 32.
तपाईले पहिलो कोरिन्थी 10 अध्यायको 32 पद पढेको म चाहन्छु. पहिलो कोरिन्थी 10 अध्यायको 32 पद नयाँ करारमा पहिलो कोरिन्थी 10 अध्यायको 32 पद पहिलो कोरिन्थी 10 अध्यायको 32 पद
10:32 Can you read that for us, brother?
कसैलाई ठेस लाग्ने काम नगर चाहे यहुदीलाई होस् चाहे वा ग्रिकलाई होस् वा परमेश्वरको मण्डलीलाई होस्
Wait a minute. That's the wrong verse. What did I do here? Oh, no, that's the right verse. Okay. Does it use the word Greeks in there?
Yeah,
church.
Greeks.
Okay. Church. In that verse, Greeks is actually a name that Paul is using to signify all the Gentiles.
और यहाँ जो ग्रीक भन्ने शब्द छ पावलले यो ग्रीक भन्ने शब्द चाहिँ अविश्वासीहरूको लागि प्रयोग गरेको शब्द हो अन्य जाति मतलब अन्य जातिको लागि है ग्रीक भनेको अन्य जातिलाई जनाउनको लागि प्रयोग गरेको शब्द हो
That's why some translations don't use the word Greeks but they use Gentiles because Paul's talking about all the Gentiles when he uses the word Greeks.
अनि पावलले चाहिँ यहाँ ग्रीक भनेर चाहिँ अन्य जातिलाई चाहिँ भन्न खोज्नु भएको थियो त्यही कारणले गर्दा कति अनुवादमा चाहिँ ग्रीक भनेर भनेको छ नि त अन्य जाति भनेर अनुवाद गरिएको छ.
This verse is important because it tells us in the New Testament by New Testament times God sees all people belonging to one of three groups.
यहाँनिर यो पद किन महत्त्वपूर्ण छ किन भने यो नयाँ नियममा चाहिँ परमेश्वरले यी तिनै समूहका मानिसलाई एकै एक समानले उहाँले हेर्नुहुन्छ.
It's like God is looking down on the earth during New Testament times.
अनि यो चाहिँ यस्तो हो कि परमेश्वर नयाँको समयमा यसरी परमेश्वर तल हेर्नुभयो.
He sees all people in one of three groups.
यी एकै मानिस चाहिँ उहाँले यसरी देख्नुभयो एक एउटै मानिस तर तिन समूहमा उहाँले देख्नुभयो.
This person is either a Jew.
यो मान्छे यहुदी होस्
or is a member of the body of Christ, the church.
अब यता चाहिँ ख्रिस्टको मण्डलीको सदस्य मण्डली
or he's a Gentile.
अथवा चाहिँ अन्य जाति.
A Gentile is not a Jew or in New Testament language not a member of the church. He's not a Jew and he's not yet a member of the church. The Jews are unbelieving Jews.
ती यहुदीहरू भनेको चाहिँ ती परमेश्वरलाई विश्वास नगर्ने यहुदीहरू.
The Gentiles are unbelieving Gentiles or unbelieving non-Jews.
अनि अन्य जातिहरू चाहिँ जो अविश्वासी छ उनीहरू चाहिँ परमेश्वरलाई विश्वास नगर्नेहरू.
The church is believers from the other two groups.
अनि मण्डली भनेको चाहिँ त्यो अन्य जातिबाट पनि यहुदीबाट पनि विश्वास गर्न आएका मानिसको समूहहरू हुन्.
So God has this one group of people called the Jews.
त्यसै परमेश्वरले यो एक प्रकार एक समूहको मानिस यहुदीलाई उहाँले बोलाउनु भयो.
And in this he makes a covenant with them.
उनीहरूसँग परमेश्वरले करार बाँध्नु भएको छ.
In Genesis 12 in these first three verses.
उत्पत्ति 12 को यी अघिल्लो यी तीन पदहरूमा
he's only giving an initial little bit of information about this covenant.
अनि यो करारको एउटा प्रारम्भिक सुरुवातको केही जानकारीहरू परमेश्वरले अब्राहमलाई दिदै हुनुहुन्छ.
There are other passages that add to the depth and the meaning of this covenant.
अनि अरू खण्डहरू छन् जहाँ चाहिँ यो करारको अर्थ यसको गहिराईका कुराहरू चाहिँ त्यहाँ बताएको छ.
Throughout the Old Testament there are other passages which expand on this covenant.
पुरकले यस्तो पदहरू छन् जुन पदले चाहिँ यहाँ गरेको जुन करारलाई चाहिँ फैल तन्काउने अझ विस्तार गर्ने काम गरेको छ.
But basically the Abrahamic covenant controls or is the main covenant that God has made with the Jewish people.
तर जुन यहाँनिर चाहिँ करार बाँध्नु भएको छ यो नै परमेश्वर यहुदीसँग बाँध्नु भएको मुख्य करार यहाँनिर नै पर्छ.
Now let's turn to chapter 15.
हामी 15 मा जाउँ 15 अध्यायमा. उत्पत्तिको 15 अध्याय
Okay, chapter 15.
15 adheko
go to verse 18.
15 adheko 18 pad lai herau.
And you'll see the word covenant with Abraham there. There's the actual terminology. You can read that.
त्यसै दिन परमप्रभुले अब्राहमसित यसो भनेर करार बाँध्नु भयो तेरा सन्तानलाई मिस्र देशको नदीदेखि महानदी युफ्रेटिस सम्मको यो देश मैले दिएको छु.
Yeah, and did you go on and read about the land and everything that he said in that verse? To your descendants I'll give this land. Verse
18.
From the river of Egypt, you read all that?
Yeah.
Okay. So this verse does say the covenant with Abraham.
यो पदले चाहिँ परमप्रभुले अब्राहमसँग बाँध्नु भएको त्यो करारलाई बताउँदछ.
But this verse only emphasizes one part of the covenant, the land part of the covenant.
तर यो करारले चाहिँ परमेश्वरले अब्राहमसँग बाँध्नु भएको करारको एक पक्षलाई मात्र त्यो जमिन म तिमीलाई दिनेछु भन्ने करारलाई मात्र जोड दिएको छ.
Other verses will emphasize other parts of the covenant.
अरू पदहरूमा जुन करार बाँधेको छ ती करारले चाहिँ परमेश्वर अब्राहमसँग बाँध्नु भएको अरू करारका पक्षहरूलाई चाहिँ भागलाई चाहिँ जोड दिएका छन्.
Now in a covenant in the Old Testament time in a covenant.
पुरानो कालको समयमा त्यो करार बाँध्ने बेलामा के हुन्थ्यो भनेदेखि
There are two parties.
त्यहाँ दुई पक्षहरू हुन्थे.
Each it's possible for both parties to have responsibilities in the covenant.
त्यो करारमा चाहिँ दुवै पक्षको आफ्नै जिम्मेवारी हुन्थ्यो, आफ्नो कुराहरू पूरा गर्नु कर्तव्य हुन्थ्यो.
In other words, the covenant may be set up this way.
अथवा यसरी भनौँ, यो करारलाई चाहिँ यो प्रकारले चाहिँ करारलाई चाहिँ बाँध्ने गर्थ्यो, करारलाई पक्का गर्ने गर्थ्यो.
My part, my responsibility in the covenant is to pay 10,000 rupees.
अनि उहाँतर्फको करार दुई पक्ष छ, उहाँपट्टिको चाहिँ जिम्मेवारी भनेको चाहिँ 10,000 रुपियाँ तिर्नु चाहिँ उहाँको जिम्मेवारी हो.
His responsibility in the covenant is to stay at a certain place for 3 weeks.
अनि यसरी भनौँ कि यतापट्टि मपट्टि चाहिँ मेरो पक्षबाट चाहिँ मेरो जिम्मेवारी भनेको चाहिँ कुनै एक निश्चित ठाउँमा चाहिँ 3 हप्तासम्म कतै नगरी त्यहीँ बस्नु चाहिँ मेरो जिम्मेवारी. यसरी बुझौँ.
Many covenants were like this.
धेरै करारहरू चाहिँ यस्ता प्रकारका छन्.
But
तर
some covenants put responsibilities only on one party to fulfill the covenant.
तर कति करारहरूमा चाहिँ दुई पक्षकै जिम्मेवारी हुँदैन, एक पक्ष जिम्मेवार हुन्छ, त्यो एक पक्षबाट नै एक पक्षले नै सबै कुरा चाहिँ पुरा गर्नुपर्ने हुन्छ.
Let's say that he and I were making a covenant agreement.
मानौ चाहिँ हामी दुईजना अहिले एउटा करार बाँध्दै छौं, सहमति गर्दै छौं.
And let's say our agreement is for some benefit of us.
अनि यो हाम्रो मानौ हाम्रो करार चाहिँ दुवैको फाइदाको भलाइको लागि हो.
And this agreement will be that we will own a car together for 3 weeks and rent the car out for profit.
Sell the car.
We'll sell it. We'll buy a car for 3 weeks and then we'll resell it for profit.
अनि हामीले चाहिँ दुईजना मिलेर चाहिँ एउटा सहमति एउटा कार किन्ने 3 हप्तापछि चाहिँ अब नाफा कमाउनको लागि फाइदा हुनको लागि फेरि नाफा राखेर बेच्ने.
And we'll both benefit from that covenant.
अनि त्यसबाट त्यो करारबाट सहमतिबाट हामी दुवैलाई फाइदा हुन्छ.
I'm going to pay the initial amount on the car.
अनि त्यो कार किन्नको लागि प्रारम्भिक मूल्य हैन पहिला के दिनुपर्ने मूल्य म उहाँले दिनुहुन्छ.
And he's going to handle all for 3 weeks. He'll handle all the rental of the advertising and trying to get the car sold. That's his part.
अनि अरु बाकी गर्नुपर्ने कारको लागि गर्नु सबै कुरा चाहिँ अब 3 हप्तासम्म गर्नुपर्ने सबै काम चाहिँ मैले गर्ने.
And when it's all finished, we're both benefit.
अनि जब तिनको समय सकिन्छ हामी दुवैलाई फाइदा हुन्छ.
But the covenant God made with Abraham was different.
तर जुन करार परमेश्वरले अब्राहमसँग बाँध्नु भएको थियो त्यो चाहिँ फरक थियो.
He took all the responsibility on himself.
उहाँले परमेश्वरले चाहिँ आफ्नोसँग बाँध्नु भएको करारमा सबै जिम्मेवारी चाहिँ परमेश्वर आफैले लिनुभयो.
He didn't require Abraham to do anything.
अब्राहमले के अब्राहमबाट चाहिँ केही कुराको उहाँले माग गर्नु भएन.
He simply wanted to make this covenant to bless Abraham.
यहाँले चाहिँ परमेश्वरले अब्राहमसँग यो करार चाहिँ अब्राहमलाई आशिष दिनको लागि करार बाँध्न चाहनु भएको थियो.
To bless Abraham's descendants.
अब्राहमका सन्तानलाई आशिष तुलाउनको लागि त्यो करार गर्नु भएको थियो.
And then thirdly to bless all the nations through Abraham.
तेस्रोमा चाहिँ अब्राहमद्वारा सबै जातिलाई आशिष तुलाउनको लागि उहाँले करार बाँध्नु भएको थियो.
So in Genesis 15,
actually, उत्पत्ति 15 मा
remember that the promise to Abraham was in Genesis 1 through 3. The promise to Abraham we read earlier was Genesis 12. I'm sorry, Genesis 12, 1 through 3.
अब हामीले जुन प्रतिज्ञा गरेको त्यो प्रतिज्ञा चाहिँ हामी उत्पत्ति 12 को 1 देखि 3 पछि पाउँछौ.
Now he's going to turn that promise into a strong covenant.
अब उहाँले जुन प्रतिज्ञा गर्नुभएको थियो प्रतिज्ञालाई चाहिँ एकदम मजबुत बलियो करारमा उहाँले त्यो प्रतिज्ञालाई चाहिँ परिणत गर्न गइराख्नु भएको छ.
And he does it through a ancient procedure.
अनि पुरानो प्राचीन जुन करारबद्ध तरिका थियो त्यो तरिका अनुसार चाहिँ उहाँले त्यो करार पक्का गरेर गइराख्नु भएको छ.
And down in Genesis 15:7.
अब उत्पत्ति 15:7 को सात पद
he says he took Abraham out of his old land in order to give him a new land to possess it.
अब यहाँले परमेश्वरले अब्राहमलाई त्यो नयाँ भूमि दिनको लागि अब्राहमको पुरानो ठाउँदेखि अब्राहमलाई निकालेर ल्याउनु भयो.
And then in verses 9 and 10.
र 9 र 10 पदमा चाहिँ
he took some animals.
उहाँले केही जनावरहरू लिनुभयो.
And he cut the animals.
र उहाँले त्यो जनावरलाई काट्नुभयो.
Separated the parts. यस
जनावरलाई काटेर दुई भाग बनाउनुभयो.
And then he put Abraham to sleep in verse 12.
12 पदमा परमेश्वरले अब्राहमलाई And
then, let's see, go down here a minute. Verse
17.
Okay, read verse 17.
सत्रपद सूर्य अस्ताएपछि जब अँधेर भयो तब मासुका टुक्राको बीचबाट धुवा आइरहेको आगोको एउटा मकर र बलिरहेको एउटा राको छिरि गयो
As Abraham was sleeping and his dark came then this torch this flame this oven passed through these two rows of split parts
जब चाहिँ बेलुकी भएको थियो बेलुकी हुँदै थियो अब्राहम चाहिँ मासु निन्दमा थिए अनि त्यसपछि चाहिँ नि त्यो
This was an ancient type of ritual. It was to make a strong confirmation to the covenant. I mean, the visual part is, you know, we're even doing something to death to these animals to seal this covenant.
अनि यो करारलाई पक्का गर्नको लागि यसरी चाहिँ जीव जनावरलाई मारेर त्यसलाई चाहिँ मृत्यु दिने यस्तो प्रकारले गर्ने थियो
Now with the covenant that Mon and I made about the car
अनि हामी दुईजना जुन कारको बारेमा लागि जुन हामीले करार मानेको थियौँ
We both had responsibility
हामी दुवैको त्यो कारप्रति जिम्मेवारी छ
So we would cut the animals
त्यसैले हामी चाहिँ अब त्यो जनावरलाई हामी काट्छौँ
Then we would walk through between the animals together
अब त्यो दुई
That means we're committing to our each one's committing to his responsibilities to carry out the agreement. But Abraham did not walk between the animals.
तर अब्राहम चाहिँ त्यो जुन जनावरलाई बलिदान चढाएको थियो त्यसको दुई फ्याँक पारेको थियो त्यसको बीचबाट भएर अब्राहम गएन
Only this flame signifying God's presence went between the animals.
तर केवल परमेश्वरको उपस्थितिलाई जनाउने परमेश्वरको उपस्थितिलाई इंकित गर्ने यो आगोको राको मात्रै त्यो दुई फ्याँक पारेको जनावरको बीचबाट भएर गए
This is God himself alone taking responsibility for the promises and the covenant to Abraham and his people.
यो चाहिँ अब्राहम र अब्राहमको सन्तानको लागि परमेश्वरले गर्नुभएको करारलाई चाहिँ आफैले लिनुभएको कुरा हो
God is walking through
परमेश्वर चाहिँ त्यो दुई फ्याँक पालेको जीवको जनावरको मासुको बीचबाट भएर
हिँड्नुहुन्छ He is promising that he himself will be responsible for everything to bless Abraham
अनि उहाँले भन्दै हुनुहुन्छ अब्राहमलाई आशिष दिनको लागि गर्नु सबै काम म आफै गर्छु भनेर उहाँले त्यो कुरा
To bless his descendants
उसको अब्राहमको सन्तानलाई आशिष दिनको लागि
And to bless all the nations through
Abraham सबै अब्राहम र सबै जातिलाई आशिष दिनको लागि
He's going to bless him with this particular land in the Middle East
अनि मध्यपूर्वको देश दिएर चाहिँ अब्राहमलाई आशीर्वाद दिन गइराख्नु भएको थियो
Praise the Lord.
परमेश्वरलाई स्तुति होस्।
This is God's rich blessing to Abraham and the Jews.
यो चाहिँ अब्राहम प्रति परमेश्वरको प्रस्ताको आशीर्वाद थियो।
On the paper we're going to hand out.
अनि यो चाहिँ हामी तपाईलाई दिन्छौं। यसमा के लेखेको छ भने
Read more details about the promises, the things how God was going to bless Abraham.
परमेश्वरले अब्राहमको कुन कुन प्रकारले के के दिएर चाहिँ आशिष दिनुहुन्छ भन्ने सम्बन्धमा अझ विस्तृत रूपमा चाहिँ यहाँ नोटमा लेखिएको छ। पढ्न सक्नुहुन्छ।
Personal blessings to Abraham. The personal blessings to Abraham.
Abraham lai byaktigat aashish.
He would be a great nation would come from him.
Ani usai mahan jati bara us bata chai thulo jati niske aune cha.
His name would be great.
Usko naam mahan hune cha.
Everybody knows the name of Abraham.
Ani sabale Abraham ko naam jandachan.
God made his name great. That was part of the covenant.
Ani parmeshwar le Abraham ko naam mahan banaunu bhayo yo chai parmeshwar le Abraham lai bandhako karar ko ek bhag thiyo.
All the families of the earth would be blessed through him. Ah, because that's Jesus came from the Jews.
And
the scriptures came from the Jews. The scriptures came from the Jews. And the national blessings for Abraham's descendants on the nation.
अब्राहमको सन्तानको लागि राष्ट्रिय आशिष भनौँ सबैको लागि आशिष
The national blessings for the Jewish people.
यहुदी जातिको लागि आशिष
राष्ट्रिय Number one is to guarantee to them
अनि पहिलो कुरा चाहिँ जातिहरुमा जुन आस्तिन्छ भन्ने कुरा उहाँले जो पक्का गर्नु भएको छ
the land of Israel forever
अनि त्यो चाहिँ के भने पहिलो सुरुमा चाहिँ पहिलो चाहिँ नि त्यो इजरायलको ठाउँ चाहिँ तिमीलाई सदाको लागि दिनेछु भन्ने प्रतिज्ञा गर्नुभयो त्यो देश
now here's where we would have a question we'd say hey wait a minute
अनि हामी यहाँले यसो भन्छौँ होइन एकछिन प्रश्न हो यस्तो प्रश्न छ
the Jews were in the promised land for a while But then they were taken out of the promised land for hundreds of years. What happened to the covenant? In any generation, they might not participate in the blessings of the covenant. Because of disobedience of the people.
मानिसको अनधिकारको कारणले गर्दा अब कुनै पुस्तामा अथवा कुनै के समयलाई के बेला समयको लागि उनीहरू चाहिँ त्यो आशामा सहभागी नहोलान्
But the ultimate and final fulfillment of the covenant would be carried out by God.
तर अन्त्यमा चाहिँ जो कुरा उहाँले बाँध्नु भएको छ त्यो चाहिँ परमेश्वर आफैले नै पूरा गर्नुहुनेछ
That means God will act.
यसको अर्थ परमेश्वरले काम गर्नुहुनेछ
To make sure that eventually
अन्तमा चाहिँ त्यो कुरा पुरा हुन्छ भनेर
the nation of Israel at some point
अनि त्यो हदसम्म इजरायल जाति जो छ
will be in their promised land forever
उनीहरू चाहिँ अनन्तसम्मको लागि प्रत्येकको देशमा हुनेछन् भन्ने कुरा परमेश्वर आफैले काम गरेर त्यसलाई प्रमाणित गर्नुहुनेछ
God brought back the children of Israel to the land of Israel in 1948
1948 मा परमेश्वर इजरायल जातिलाई चाहिँ इजरायल राष्ट्रमा फेरि ल्याउनु भयो
We don't have time to get into this.
यसमा अझ विस्तृतमा जाने हामीसँग समय छैन.
But they were actually out of the land for a certain number of years according to God's judgment in prophecy.
परमेश्वरको न्याय र परमेश्वरको अगमबानी अनुसार नै यहुदी जातिहरू उनीहरू चाहिँ इजरायलहरू चाहिँ त्यो प्रतिज्ञा गरेको देशबाट केही समयको लागि त्यो देशबाट बाहिर उनलाई परमेश्वरको न्याय स्वरूप उनलाई चाहिँ निकालिदिए.
But eventually God is now through with that partial judgment and brought them back to the land of Israel.
अब परमेश्वरले चाहिँ उनलाई जुन प्रतिज्ञाले गर्नु भएको थियो त्यो अनुसार नै उनलाई इजरायल जातिलाई फेरि पनि प्रतिज्ञा गरेको देश इजरायलमा फेरि पुनर्स्थापना गर्नु भएको छ.
Let me make a strong statement.
म यहाँलाई एउटा बलियो कथन एउटा भनाई म राख्न चाहन्छु.
The land in the Middle East that God promised in the Bible to the Jews.
मध्यपूर्वमा जुन देश चाहिँ इजरायललाई दिन्छु यहुदीलाई दिन्छु भनेर परमेश्वरले प्रतिज्ञा गर्नु भएको थियो
The Jews will eventually live in that entire area forever.
अनि यहुदीहरू चाहिँ त्यो पुरै क्षेत्रमा चाहिँ सदाको लागि रहनेछन्
This will be the final fulfillment of the Abrahamic covenant for the land portion of the covenant.
अनि जमिनको विषयमा परमेश्वरले अब्राहमलाई जुन करार बाँध्नु भएको थियो त्यो करार चाहिँ अन्तमा यसरी चाहिँ उनीहरूको जीवनमा पूरा हुन्छ
Today, today everybody's trying to divide that land.
आज सबै मान्छेले त्यो जमिनलाई चाहिँ विभाजन गर्ने प्रयास गरिराखेका छन्.
They say, "Oh, let's make a Palestinian state for part of the land."
अनि त्यो इजरायल जो भूमि छ त्यसको केही भागलाई चाहिँ हामी पलेस्टिनको प्रदेश बनाऊ भनेर भन्दै छन्.
Let's cut Jerusalem in half and make East Jerusalem part for the Palestinian capital.
अनि यरूशलेमलाई पनि भाग बनाएर चाहिँ पूर्वी यरूशलेम बनाऊ त्यसलाई विभाजन गरौ भनेर चाहिँ भनिराखेका छन्.
That is a great mistake by man.
यो चाहिँ मानिसद्वारा भएको महान ठूलो गल्ती हो.
Turn to the prophet Joel.
पानी योल अगमक्त योल को पुस्तक पल्टाउनुहोस्. योल अगमक्तलाई पल्टाउनुहोस् योल योएल अगमक्त योएल है योल को पुस्तक.
See if I can find the verse. I wasn't planning on sharing this verse, so I got to look around to find it. Hold on, bear with me. Here we go. What's he saying?
He's saying that even this, after the Matthew in the New Testament, just joking.
Okay. Chapter 3.
योएलको तीन अध्यायको
Joel is all about the coming day of the Lord.
यो चाहिँ पुरै परमप्रभुको आउने दिनको विषयमा त्यहाँ लेखिएको छ.
Or much of it is about the coming day of the Lord, I should say. Oh,
धेरै योएलको पुस्तकमा धेरै ठाउँमा चाहिँ परमप्रभुको आगमनको विषयमा लेखिएको छ.
The day of the Lord is at the end of this age.
अनि परमप्रभुको आगमन चाहिँ यो युगको अन्त्यमा हुन्छ.
It's a time when God brings that judgment again upon the earth.
अनि त्यो समय भनेको चाहिँ फेरि परमेश्वरले यो पृथ्वीमा चाहिँ न्याय गर्ने समय हो.
Now read the first two verses of chapter 3.
तिनादेखिको एक र दुई पदलाई हामी पढ्नेछौँ. योएल तिनादेखिको एक र दुई पद. ती दिनहरूमा र त्यसै बेला जब म यहुदा र यरुशलेमको सौभाग्य फर्काउनेछु, त म सबै जातिहरूलाई भेला गर्नेछु र तिनीहरूलाई यहोशापातको बेसीमा ल्याउनेछु. त्यहाँ मेरो प्रजा अर्थात् मेरो निज उत्तराधिकारी इजरायलको निम्ति जसलाई उनीहरूले जाति जातिको बीचमा छरपस पारे, मेरो देश भाग भाग गरे, उनीलाई म दण्ड दिनेछु.
He's God talking about the judgment upon the nations at the end of this age.
यो युगको अन्तमा परमेश्वर जुन प्रकारले उहाँले न्याय गर्न जाइराख्नु भएको छ त्यो कुरा उहाँले अघिबाट देख्नु भयो.
He says in verse 2, I will enter into judgment with them.
अनि त्यहाँ दुई पदले भन्छ, म चाहिँ त्यहाँ न्यायमा म सहभागी हुन्छु, म आउनेछु.
On behalf of my people and my inheritance Israel.
मेरो उत्तराधिकारी मेरा जाति इजरायलको तर्फबाट सट्टामा.
These are my people, he says.
वहा भन्नुहुन्छ, इनीहरू त इजरायल त मेरा जाति मेरा मानिस हुन्
भनेर. You're trying to wipe them out.
तिमीले उनलाई चाहिँ नाउनु चाहिँ मेटाउन खोजिराखेका छौ.
You're messing with my people.
तिमीले चाहिँ मेरा मानिस प्रति तिमीले गल्ती गर्दैछौ.
So I'm going to come in judgment.
र म चाहिँ आएर तिमीलाई न्याय गर्नेछु.
And he says whom they have scattered among the nations. In other words, he's judging those who made the Jews flee the land.
अनि जाति बीचमा चाहिँ सर्पस पारे भनेर भनेको छ. अनि उहाँले त्यस्तो ती व्यक्तिलाई चाहिँ न्याय गरिदिनु हुनुहुन्छ जसले चाहिँ यहुदीलाई सर्पस पारिदिए अथवा ठाउँ ठाउँमा जान विवश बनाए.
And then at the end of the verse he says, and they have divided up my land.
अनि उहाँले यसरी अन्त्य भन्नुभएको छ, तिनीहरूले मेरो देशलाई भाग भाग पारेका छन्, विभाजन गरेका छन्.
God considers the land that he promised to the Jews.
परमेश्वरले त्यो जमिन चाहिँ यहुदीलाई दिन्छु भनेर प्रतिज्ञा गरिसक्नु भएको थियो.
As sacred land for them according to the covenant.
अनि त्यो करार अनुसार त्यो भूमि चाहिँ उनीको लागि पवित्र भूमिको रूपमा.
And he is taking responsibility to make sure it happens fully someday.
अनि कुनै दैले भए पनि ती त्यो ठाउँ चाहिँ आफ्नो जाति यहुदीलाई नै दिनको लागि उहाँले त्यो जिम्मेवारी चाहिँ आफैले निभाउने हुनुहुन्छ.
And in this verse he says it's my land.
यो पदले भन्छ, यो मेरो भूमि, मेरो
people,
mero jati mera manishu,
and I'm going to judge those who try to divide it up.
Jasle eslai vibhajan garna khoje ma tila nyay gardechu bhanera yaha bhaneko cha.
One man in America who's a Christian wrote a book.
America ko ek jana Christian isai le euta pustak lekhe.
And he figured out every time that the United States government did something negative about Israel.
अनि उहाँले चाहिँ जब जब चाहिँ संयुक्त राज्य अमेरिकाले चाहिँ इजरायलको विरुद्धमा केही नकारात्मक कामहरू गर्थे, उहाँले यसको विवरण लेखिराख्नु भएको रहेछ.
Something negative happened to the United States.
त्यसपछि चाहिँ नि केही अमेरिकामा केही न केही गल्ती नकारात्मक कुराहरू घट्थे.
Right within 24 hours.
अनि 24 घन्टाभित्र नै होइन, जब जब चाहिँ अमेरिकाले चाहिँ इजरायलको विरुद्धमा केही नराम्रो काम गर्ने गर्थे, 24 घन्टाभित्र नै अमेरिकामा राष्ट्रमा केही न केही नराम्रो कुरा हुन्थ्यो.
As an example.
एउटा उदाहरणको रूपमा.
Maybe there was an initiative by the US government to push and force Israel into giving up some land.
अनि मानौ चाहिँ यसो भनौँ, मानौ कि इजरायल संयुक्त राज्य अमेरिकाले चाहिँ इजरायल के जमिनहरूलाई चाहिँ खोस्नको लागि जबरजस्ती बलजफती गर्ने कुराहरू.
They made that decision within 24 hours there was a bad storm.
अनि जब चाहिँ संयुक्त राज्य अमेरिकाले चाहिँ इजरायलको केही भाग हामी लिन्छौँ भनेर चाहिँ निर्णय गर्छ, निर्णय गरेको 24 घन्टाभित्र नै ठुलो तुफान
थिङ्स लाइक द्याट
आएको कुराहरू चाहिँ उसले चाहिँ लेखेको थियो.
In other words, I'm trying to bring you into current events.
अनि यसको अर्थ चाहिँ परमेश्वरले चाहिँ बदला लिने कुराहरू चाहिँ हामी यहाँ पाउँछौँ.
All this talk and trying to divide and solve the Middle East problem by giving away land from Israel is against God.
अनि प्रभुको Okay.
Let's see if we can write something. At the top is the Abraham covenant. I know this is a little bit complicated, but I just want to give you an idea. Underneath that covenant are what we would call, what theologians call, sub-covenants, or other covenants that fall under this covenant. Like this is an umbrella covenant. Okay. So a sub-covenant is the Palestinian covenant. That's the covenant that promises about the land of Palestine to the Jews. And I've got the verses on this sheet of paper. All the verses. The full possession and lasting possession of that land will happen at the end of the age. And that'll be in Deuteronomy 30, verses 3 and 6. You can just write that down and read it later. Okay. That's the Palestinian covenant has to do with the land.
Okay.
Then another covenant beneath that is the Davidic covenant, the covenant related to David the king. This related to the seed. This one related to the land, Palestinian covenant. This relates to the seed, the Davidic covenant. Because God promised to bless Abraham's seed, his descendants. He promised to give them the land, that's the Palestinian covenant. And he promised to bless Abraham's seed. The Davidic covenant is the greatest part of the blessing to the seed. Because the ultimate seed of Abraham is Jesus Christ. Turn to Matthew chapter 1. First verse, read the first verse.
Mati egadeko ek pad Abraham ka putra Daud ka putra Yesu Christ ko bangshawali.
This verse skips a lot of generations.
Ani tyo yo pad ta chai dherai bangsha dherai pusta lai tya nagera chhotkai ma lekheko cha.
It says that David is the son of Abraham.
Ani yesle bhancha yesle bhancha Daud chai Abraham ka putra chhora thie.
David was not the next generation. He was not Abraham's next generational son. But in Hebrew terminology, you could call a generation many away from you, you could call somebody your son, meaning you're a descendant.
Hebrew tradition.
So here, Jesus Christ, the Messiah, is being called the son of David, the son of Abraham.
He will
be the eventual seed, Jesus Christ, In the Davidic promises, who will rule and reign on the throne. That's the blessing of the seed of David, to rule on the throne. David was the great king of Israel. God made him a promise in 2 Samuel. References on the paper here. And those promises were the Davidic covenant. That promise was a covenant with David. From your house, from your heritage, there will be a throne that never is abandoned. One of your descendants will be on an eternal throne. Speaking, prophesying about Jesus Christ, son of David, son of Abraham. So when God made the Abrahamic covenant, it was expanded and details were added later. These covenants govern much of the history of Israel and even the world.
यो करारले चाहिँ इजरायलको धेरै इतिहास र संसारलाई नै यो इतिहास यो करारले ओगटेको छ.
Here's the land for Israel forever.
यहाँ नै चाहिँ इजरायलको लागि सदाको लागि भूमि दिनु दिने करार बाँध्नु भएको छ.
Here's the seed that comes from Abraham, a Jew, Jesus Christ will reign forever.
अनि यहाँनिर चाहिँ अब्राहम दाउदबाट आएको सन्तानले चाहिँ सदाको लागि यीशु सदाको लागि शासन गर्नु राज्य गर्नु छ भन्ने करार बाँध्नु भएको छ.
Then the last thing God had is called the New Covenant. These may seem like strange details to you. These things govern the whole pattern of the Old Testament and the New Testament. Theologians think these are very, very important to understand the Bible.
अनि बाइबलभित्रले यसो भन्छन् कि बाइबललाई बुझ्नको लागि यी कुराहरू बुझ्नु अति नै जरुरत छ.
So the Abrahamic covenant was basically about the land.
अब्राहमको करार चाहिँ भूमि सम्बन्धित थियो.
The seed.
अनि उनको सन्तान सम्बन्धी.
And the blessings.
र आशिष सम्बन्धी आधारित सम्बन्धमा आधारित थियो.
Especially the blessing God said, through you all the families of the earth will be blessed.
अनि सबै मुख्य आशिष भनेको चाहिँ आशिष कारण के छ भनेदेखि तिम्रो सन्तानद्वारा सारा पृथ्वीको मानिसहरू आशिष हुने छन्.
Does that include the Nepali people? Yes. The Nepali people, all of the families of the earth, right?
अनि पृथ्वीको सबै परिवार सबै मान्छे भनेपछि नेपाल पनि पर्छ होइन?
I'm going to show you, you are a direct result of Abraham's covenant. Let's go back to Genesis 12. And look what God said again to Abraham. The last thing he said in the third verse 3. And in you all the families of the earth will be blessed. This is repeated in another chapter which says, in your seed all the families of the earth will be blessed.
तँद्वारा पृथ्वीको सबै कुले आशिष पाउँछन् भनेर चाहिँ भनेको छ. तर अरू ठाउँमा चाहिँ तेरा सन्तानद्वारा नै तपाईँ अरू सन्तानद्वारा नै पृथ्वीको सबै कुले आशिष पाउनेछन् भनेर घरिघरि धेरै ठाउँमा दोहोऱ्याएको छ.
There will be a blessing that will go out to the whole earth, to all the families of the earth.
अनि पृथ्वीको सबै परिवार सबै मानिसमा तँद्वारा त्यो आशिष पुग्नेछ.
That blessing would come through Abraham.
त्यो आशिष चाहिँ अब्राहमद्वारा आउँछ.
And especially would come through a descendant of Abraham. Okay, this last one is the New Covenant. Do we have a New Covenant in the Bible? What is the New Covenant? It's the new covenant that Jesus Christ brought to us, right? Turn to Jeremiah. This is where God promised the new covenant to the Jews.
Verse 27.
Chapter 31, verse
27.
No, verse 31. Let's start with 31.
That was through 34, right? 37. That was my mistake.
It was only supposed to be through 34. That's okay. My fault. Okay, notice he said that this new covenant with Israel would not be like the old, like the covenant that he made with Israel when he brought them out of Egypt. When God brought the children of Israel out of Egypt, he gave them the law. He gave them the Ten Commandments, remember? And they had to keep the commandments. But they couldn't keep them. So the Lord is saying here, I'm going to bring a new covenant that's not like that kind of covenant. Instead of requiring you to keep a bunch of rules, I'm going to put my law in your heart. And I will be your God and you will be my people. Well, you won't need to teach other people how to know the Lord. Because you will have a personal knowing, a personal knowledge of God. And I will forgive their iniquity. And their sins I will remember no more. Now turn to Luke chapter 22. And you remember the night before Jesus went to the cross and his disciples got together for the Last Supper?
तपाईलाई याद छ प्रभु यीशु ख्रीष्ट चाहिँ क्रुसमा चढि जानुभन्दा चढेर अगाडि अघिल्लो रात
They got together to eat the Passover meal. Now read verses 17 through, no, just read verses 19 through 20. 19 and 20. Yeah, Luke 22, verses
19 and 20. 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22,
22,
22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, 22, तिमीहरुका निम्ति दिएको यो मेरो शरीर हो मेरो सम्झनामा यो गर्ने गरा यसैगरी खाइसक्नु भएपछि उहाँले कचौरा लिनुभएर भन्नुभयो यो कचौरा तिमीहरुका निम्ति बहाएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो
At the last supper with his disciples
आफ्नो चेलाहरुसँगको रात्रि अन्तिम भोजमा
At the Passover meal He took the bread and passed. They took past the bread. And then he said, "Took the cup." This cup has been poured out for you. This is the new covenant in my blood.
But
the new covenant was not only for the Jews. Although it was promised to the Jews. Because God promised in the Abrahamic covenant, He promised in that covenant, that through Abraham all the nations would be blessed.
Information Abraham lai abrahamsanga baat bhayeko thyo abraham ko karhar ma yesai bhanna bhayeko thyo tau dwara ma prithvi ko sabai kura lai aashish tulyaune chu
and after Jesus went to the cross and died
and Yesu Krishna janu bhayepachi ra waha marnu bhayepachi
and poured out his blood
mana hamro ragat bahaunu bhayepachi
and then the book of Acts happened The new covenant was made available to all the people of the earth. We share in the blessings of Abraham. What are the blessings of the new covenant? They're spiritual blessings. That we get to know God inwardly, personally. That He's our God and we are part of His people. And He forgives us our sins and they are remembered no more. We have been blessed through our father Abraham.
Hallelujah.
Hallelujah.